नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबारी यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्य लक्ष्मी उपस्थित भइसकेकी छु। शून्य जितिन्छ विजय आफ्नो 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौँ। कृति सौरभमा हामीले गएका 4 साताबाट मौनता उपन्यासको वाचन गरिरहेका छौँ। आजको श्रृङ्खलामा हामीसँग अतिथिवाचक लक्ष्मी घिमिरे हुनुहुन्छ। उपन्यासकार सुमन घिमिरेको मौनता उपन्यासको 5 अंशसम्म आइपुग्दा शिलाको कम्पनी छाड्ने निदो गरेको अर्पणले शिलालाई भेट्न पुगेको छ। अप्रत्याशित रूपमा छोरोसँग चिन्जान भएको थाहा पाएकी शिला झस्किएकी छ। अब के हुन्छ सुनौ? उपन्यासको 5 अंश पृष्ठ 84 वाचक लक्ष्मी घिमिरेका साथमा।
सोचे थे जिंदगी माँ एक भायो आजा, ये सोचे थे जिंदगी माँ एक भायो आजा, एका एक आदमी चलो जो सही पर्यो
बाटोभरि शिलाले अर्पणको प्रशंसा मात्र गरिरहे। प्रशंसा गर्नुको कारण काम बाहेक अर्पणले आफ्नो व्यक्तिगत कुरामा चासो राखोस् भन्ने थियो। अर्पणले चासो राखेको भए कुराकानी रमाइलो हुन्थ्यो, तर अर्पणले उसका कुरा मात्र सुन्यो। शिलाले चाहे जसरी उसको व्यक्तिगत कुरामा चासो दिएन, उसलाई शिलासँग त्यस विषयमा कुरा गर्नु पनि थिएन। उसै पनि अर्पणले गर्न चाहेको कुराका लागि गुडिरहेको गाडी उपयुक्त थिएन। अर्पणले केही नभने पनि शिलाले रोकिने छाड देखाइन। उसले अर्पणको प्रशंसा गरिरहे। उसले गरेको प्रशंसामा आंशिक सत्यता पनि थियो। अर्पणले हिम्मत र साथ नदिएको भए अमेरिकी कम्पनीको साझेदारी शिलाको भुता बाहिरको कुरा थियो। नेपालमा त उसको कम्पनीले केही गर्न सक्ने अवस्थै थिएन। अमेरिकी कम्पनीसँग नाम जोडिएकाले देश बाहिरको मात्र नभई देशभित्रको पनि करोडौँको काम शिलाको कम्पनीले हेर्थ्यो। सुरुमा केही सरकारी कार्यालयहरूले उनीहरूको काममा संशय जनाउँदा अर्पणले चुनौती दिएको थियो। नेपाली इन्जिनियरहरूले रात दिन गरेर बनाएका सफ्टवेयरप्रति सरकारी मान्छेलाई विश्वास थिएन। विश्वास नहुनुको कारण गुणस्तर नभई विदेशी कम्पनीले दिने कमिसनको कुरा थियो। अर्पणले सम्बन्धित व्यक्तिसँग भेटघाट गर्यो। समाचार पत्रमा नेपाली आइटी इन्जिनियरहरूको क्षमताका बारेमा आर्टिकल लेख्यो। शिलाले नमान्दा नमान्दै उसले प्रचारका लागि निकै पैसा खर्च गर्यो। त्यति गर्दा पनि उसको कामलाई सम्बन्धित अधिकारीहरूले प्राथमिकता दिएनन्। कर्मचारी तन्त्रको उपेक्षालाई दबाब दिन उसले विदेशी विज्ञहरूको उपस्थितिमा सेमिनार मात्र गराएन, सरकारी कार्यालयमा केही समयका लागि निशुल्क सेवाको प्रस्ताव पनि राख्यो। उसले आफ्नो पहुँचको प्रयोग पनि गर्यो। उसले निरन्तर कोसिस गर्न थालेपछि नेपालीको दक्षताका बारेमा सञ्चार माध्यम पनि लागे। सबैले साथ दिएपछि उनीहरू आफ्नो उद्देश्यमा सफल भए। केही समय निशुल्क उपलब्ध गराएको सेवा प्रभावकारी भएपछि उनीहरूले निकै सस्तोमा अन्तर्राष्ट्रिय कम्पनीले दिने सेवा दिए। आज ती कुरा सम्झेर शिला त्यसै उत्तेजित भएकी थिए। प्रशंसाले मात्र अर्पणको मुख खेलेन, शिलालाई उसँग दोहोरो संवाद गर्नु थियो। त्यही भएर होला शिलाले उसको स्वाभिमानलाई पैसाको झटारोले हान्दै भनी, अर्पणजी, तपाईँलाई मैले यत्रो काम गरेर पनि उपयुक्त प्रतिफल पाइनँ भन्ने लाग्दैन? शिलाको प्रहार सही ठाउँमा लाग्यो। अर्पणले नबोली सुखै पाएन। उसले गाडीको गति कम गर्दै सोध्यो, मेरो कामले त्यस्तो देखाएको पाउनुभयो कि? मेरो व्यवहारले केही त्यस्तो सङ्केत गरेको छ? सरी अर्पणजी, त्यस्तो केही होइन। पछिल्लो समय म आफैले त्यस्तो लागिरहेछ। तपाईँ ढुक्क हुनुहोस्, आजसम्म मैले त्यस्तो केही सोचेको छैन। तपाईँले सोच्नु अघि नै म तपाईँलाई केही सरप्राइज दिन चाहन्छु। शिलाको कुरा सुनेर अर्पण हाँस्यो। ऊ पनि आज शिलालाई सरप्राइज दिँदै थियो। शिलाले दिने सरप्राइज आर्थिक हो भन्ने उसलाई थाहा थियो, तर अर्पणले दिने सरप्राइजका बारेमा शिलाले सपनामा पनि देखेकी थिएन। अर्पणले मनमनै भन्यो, म्याम, आज म पनि त्यस्तै मुडमा छु। अर्पणको ननिस्केको शब्दभन्दा पनि उसको मुस्कान मोहक लाग्यो शिलालाई। सरप्राइजको कुराले अर्पण खुसी भयो भन्ने सोची उसले। अर्पणको ध्यान लिने दिने कुराले अल्झाए भन्ने लागेर होला शिलाले आफू वर्षौँपछि नगरकोट आएको कुरा गरे। तपाईँलाई थाहा छ अर्पणजी, म कलेज पढ्ने बेलामा एकपटक आएकी थिएँ यहाँ, त्यसपछि आजै हो आएको। अर्पणले त्यो कुरामा खासै चासो देखाएन। घुम्तीमा गाडी चलाउनु परेकाले उसको ध्यान नपुगेको होला भन्ने सोचेर शिलाले मन बुझाए। नगरकोट स्थित क्लब हिमालयको पार्किङमा गाडी रोकेर अर्पण आउँदा शिला बगैँचाको एउटा कुनामा थिए। तुलनात्मक हिसाबले त्यो स्थान अन्य ठाउँभन्दा एकान्त थियो। त्यहाँ गरिएको कुराकानी वरिपरिका कसैले सुन्ने सम्भावना कमै थियो। त्यही एकान्तका लागि शिलाले त्यो टेबल छानेको अर्पणले बुझिहाल्यो। आउँदा आउँदै अर्पणले शिलाको अवस्था हेऱ्यो। ऊ निकै अस्थिर देखिन्थे। उसको अस्थिरतामा खुसी मिसिएको थियो। अर्पण शिलाको सामुन्ने बस्यो। शिलाको खुसी दोब्बर भयो। उसलाई अघिदेखि नै अर्पणको अनुहार सामुन्नेबाट हेर्ने मन थियो। अर्पण अगाडि नै बसेपछि उसलाई खुसी त हुने नै भयो। अर्पणले हातमा भएको फाइल टेबलमा राख्यो। त्यही बेला आइपुगेको वेटरलाई कफी अर्डर गर्यो। शिलाको नजर अर्पणले राखेको फाइलमा पर्यो। उसलाई अर्पणले व्यापारसँग सम्बन्धित ठुलै कुरा भन्न आँटे जस्तो लाग्यो, तर उसले आज अर्पणसँग व्यापारिक कुरा भन्दा व्यक्तिगत कुरा गरेर समय बिताउने मन थियो। अर्पणसँग भएको यस खालको पहिलो भेटघाटमा उसलाई अफिसको कुरै गर्नु थिएन। व्यापारिक कुरा त अफिसमै पर्याप्त थियो। फाइल देखिसकेपछि औपचारिकताका लागि शिलाले केही भन्नै पर्ने भयो। अर्पणले त्यसका बारेमा केही भन्नुभन्दा पहिला उसैले भने, तपाईँ त फाइल बोकेर पो आउनुभएछ। हजुर, अफिसका बारेमा महत्त्वपूर्ण कुरा गर्नुपर्ने छ आज। अर्पणको कुरा सुनेर शिलाको अनुहार खुम्चियो। उसले दिक्क मान्दै भने, अर्पणजी, आज व्यापारको कुरा नगरौँ न। नगरी नहुने कुरा भए पनि अहिले नै सुरु नगरौँ हुन्न। अर्पणले शिलाको आशय घरबाट निस्कने बेलैमा बुझेको थियो। बाटामा गरेको अर्पणको प्रशंसा पनि व्यापारिक कुरा गर्नका लागि थिएन। अर्पणलाई शिलाको कुरा पहिला सुन्न मन लाग्यो। उसले भन्न आँटेका कुराका लागि त आधा घन्टाको समय काफी थियो। उसलाई त्यो आधा घन्टाका लागि अहिले नै हतार गर्ने मन भएन। शिलाको कुरा बुझ्न उसले भन्यो, म्याम, व्यापार बाहेक के कुरा गर्ने? मलाई अरू कुरा गर्न पनि आउँदैन। कुरा सुरु त गर्नुहोस्, त्यसपछि आफसे आफ भइहाल्छ नि। सुरु चाहिँ कहाँबाट गर्ने म्याम? अर्पणजी, तपाईँले शिक्षितको ड्याडीका बारेमा त सोध्नु भएन नि। त्यो त हजुरको व्यक्तिगत जीवनको कुरा पर्यो, त्यसमा मैले सरोकार राख्न सुहाउने कुरा भएर म्याम। अर्पणको सरोकार उसको व्यक्तिगत जीवन होइन भन्ने शिलाले पहिल्यै थाहा थियो। अर्पणलाई त्यो कुरामा सरोकार थियो भने शिलाले आजको भेटलाई व्यक्तिगत भेट बनाउनु जरुरी थिएन। अर्पणको कुराले शिलालाई साँच्चै नमजा लाग्यो। आज पहिला शिक्षितको बाबुका बारेमै कुरा गर्ने योजना थियो उसको। त्यसपछि उसलाई अरू धेरै कुरा गर्ने मन थियो। शिक्षितको बाबुसँग भएको सम्बन्ध विच्छेदका बारेमा नभनी शिलाको कुरा अघि बढ्ने अवस्था थिएन। अर्पणले चासो नदिए पनि अब त्यो कुरा भन्ने बेला आइसकेको थियो। अर्पणसँग उसले मनमा नै जुन स्वार्थ पालेकी थिए त्यसका लागि पनि शिक्षितको बुवाका बारेमा भन्नै पर्ने थियो। त्यो कुरा अब पनि नभने ढिलो हुनसक्छ भन्ने लख काटेर शिलाले बोल्ने हिम्मत निकाली। उसले अर्पणलाई सरोकारै नभएको आफ्नो जीवनका बारेमा आधीदेखि अन्त्यसम्म बताउने हिसाबले कुरा सुरु गरी। अर्पण मौन थियो। अर्पणको मौनता शिलालाई भित्रैदेखि पोल्ने खालको थियो। त्यो पोलाई शिला सहिरहेकी थिए। अर्पणलाई आफ्ना सबै कुरा सुनाएपछि अर्पणको मौनता सदाका लागि तोडिने आशा थियो। शिलाले लामो सास तानेर भने, अर्पण यतिका समय भयो हामीले सँगै काम गरेको, तपाईँ यो कम्पनीमा नआउनु भएको भए म आजसम्म बुढा नीलकण्ठको त्यही दुई कोठामा सीमित हुन्थेँ। त्यसैले हाम्रो आजको सफलताको श्रेय केवल तपाईँलाई जान्छ। तर आजसम्म मैले तपाईँको योगदानलाई कदर गर्ने उचित तरिका पहिल्याउन सकिनँ। अझ पनि मैले त्यो बाटो देखेकी छैन। त्यसैले अब तपाईँ र मैले उपयुक्त बाटो खोज्नुपर्छ। त्यसैका लागि पनि हामीले एक अर्काका बारेमा जान्नु जरुरी छ। जान्नुभन्दा पनि अब हाम्रो व्यक्तिगत जीवन एक अर्काको सरोकार हो। तपाईँले आफ्ना कुरा भने पनि र नभने पनि, म चाहिँ आज अरू कुरा छोडेर मेरो व्यक्तिगत कुरा सुनाउँछु। शिलाले यति भूमिका बाँधेपछि अर्पणलाई उसका कुरा सुन्नै पर्ने भयो। उसै पनि शिलाका लागि उसँग आज एक दिनको समय थियो। उसँग बितेका दुई वर्ष पूर्ण व्यावसायिक थिए। अर्पण आजको दिनलाई पनि व्यावसायिक नै बनाउने सुरमा थियो। तर शिलाको आसक्तिलाई व्यवस्था गर्ने मन भएन। शिलाले भन्न खोजेको कुरा सुने, निरुले इसारा मात्र गरेको कुरा प्रष्ट हुन्छ भन्ने पनि थियो। त्यसैले अर्पण श्रोता बन्न तयार भयो। अर्पणजी, म सानैदेखि जिद्दी स्वभावकै थिएँ। मेरा एक दाई, एक भाइ र एक दिदी थिए। तीमध्ये कसैले पनि मैले जस्तो जिद्दी गर्दैनथे। मेरो जिद्दी स्वभावलाई केटाको जस्तो स्वभाव भनिन्थ्यो। तर मेरा दाई र भाइ केटा भए पनि म जस्तो जिद्दी थिएनन्। दिदी र म सरकारी स्कुल जान्थ्यौँ। दाई र भाइ बोर्डिङ पढ्थे। हामी दिदी बहिनी सामान्य ड्रेसमा चप्पल लगाएर स्कुल जान्थ्यौँ। दाजुभाइ चिटिक्क परेको ड्रेसमाथि टाई झुन्ड्याउँथ्यो भने खुट्टामा चप्पलका ठाउँमा जुत्ता पनि टलक्क टल्काउँथे। खाजाको भाँडो र पानीको बोतल भिरेर स्कुल जान्थे। उनीहरूको ठाट बाँड देखेर मलाई पनि बोर्डिङ पढ्न मन लाग्थ्यो। म पनि बोर्डिङ पढ्छु भनेर घरमा जिद्दी गर्न थालेँ। बाले पैसाले पुग्दैन भन्नुभयो। दाई र भाइलाई पैसा पुग्ने, मेरा लागि नपुग्ने कुरा मेरो बाल मस्तिष्कले पचाउँदै पचाएन। मैले जिद्दी छोडिनँ। केही सिप नलागेपछि बाले एउटा शर्त राख्नुभयो। बोर्डिङ स्कुल पढ्नेहरू फर्स्ट भयो भने उनीहरूलाई पैसा लाग्दैन। म तँलाई यसपालि भर्ना गरिदिन्छु। तँलाई सधैँ बोर्डिङ पढ्न मन भए तैँले फर्स्ट हुनुपर्छ। मैले बाको शर्त स्वीकारेँ। मैले एसएलसीसम्म मेरो कक्षाका कसैलाई पनि फर्स्ट हुन दिइनँ। म घरमा हजुरआमा कि प्यारी थिएँ। उहाँसँगै खान्थेँ, उहाँसँगै सुत्थेँ। हजुरआमालाई नयाँ स्थानमा खुब चासो थियो। म त्यसका लागि आवश्यक सहयोग गर्थेँ। म आफूले खाएको थाल कहिल्यै माझ्दिनथेँ। तर हजुरआमाका पूजाका भाँडा टिलिक्क पार्ने काम मेरै थियो। हजुरआमाको सङ्गतले म नजानिँदो गरी दैवी शक्तिको विश्वासतिर तानिन थालेकी थिएँ। मेरी हजुरआमा सुत्ने बेलामा मलाई सधैँ परी कथाहरू सुनाउनुहुन्थ्यो। ती कथाहरू यति रोमाञ्चक लाग्थे कि कहिलेकाहीँ म आफै परी भएको आवाज हुन्थ्यो। कहिलेकाहीँ सपना पनि परीकै देख्थेँ। परीकै रूपमा मनले सोचेका कुराहरू पुरा गर्थेँ। हजुरआमाकै कारण ममा चाहेको कुरा पुरा हुन्छ भन्ने विश्वास पलाएको थियो। एसएलसीपछि कलेज पढ्न गएँ। उत्कृष्ट नम्बरले गर्दा मलाई राम्रो कलेजले छात्रवृत्ति दियो। कलेज जान थालेपछि धेरै साथीहरूसँग भेट भयो। मेरा साथीहरू निकै धनी थिए। तिनीहरू प्लस टू सकेपछि थप अध्ययनका लागि अस्ट्रेलिया, युरोप वा अमेरिका जाने कुरा गर्थे। मेरा साथीहरू मलाई अन्तर्राष्ट्रिय डिग्रीको महत्त्व भन्थे। त्यस्ता डिग्री भएका नेपालीहरूका बारेमा उनीहरूले सुनाउँदा मलाई पनि विदेशतिरको रहरले भित्रभित्रै कुत्कुत्याउन थाल्यो। विदेशमा पनि मलाई अमेरिका नै जाने मन थियो। तर बोर्डिङको शिक्षा त मुस्किलले मिल्यो कि म छोरीलाई अमेरिकी डिग्रीका लागि घरबाट कसले सहयोग गर्ने। हाम्रो घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। त्यति बेला पनि मलाई हजुरआमाले हिम्मत दिइरहनु भयो। अरू साथीहरू आइएलटिएस, जिम्याट, टुफलका लागि धाउँदै थिए। मैले चाहिँ झिनो आशा लिएर डिबी भरेँ। सायद भाग्यले साथ दियो, मलाई अमेरिकी डिबी पऱ्यो। डिबी परेपछि मेरो अमेरिकाको सपना पुरा पनि भयो। म अमेरिका पुगेँ। अमेरिकाको ओक्लाहामा भएका टाढाका नातेदारको सम्पर्क समातेर म त्यहाँ पुगेकी थिएँ। त्यहाँ केही दिन बस्ने बित्तिकै मैले थाहा पाएँ, अमेरिका मैले सोचे जस्तो मात्र रहेनछ। त्यहाँका हरेक मान्छे काममा व्यस्त थिए। कसैलाई कसैका बारेमा चासो राख्ने फुर्सद थिएन। चिनेकै मान्छे पनि आमाने सामान्य हुँदा हाँसेको अभिनय गर्थे, आत्मीयता देखाउँदैनथे। अमेरिकीहरूलाई त अरू मान्छे नजिक भएको मन पनि पर्दो रहेनछ। अमेरिका आएको सुरुको केही समय त्यहाँको जीवनशैलीसँग भिज्नमै बित्यो। अमेरिकामा नेपालीहरूको जीवनस्तर व्यक्तिगत क्षमतामा भर पर्ने रहेछ। मेरो क्षमता भनेको मेहनत गर्ने हिम्मत मात्र थियो। त्यही हिम्मतले म अमेरिकामा गरी खान्छु भनेर आएकी थिएँ। नभन्दै मैले नातेदारको सहयोगमा एउटा डिपार्टमेन्टल स्टोरमा काम पाएँ। म अमेरिका कामका लागि आएकी थिइनँ। मलाई अमेरिकी शैक्षिक योग्यताको रहर थियो। मैले कलेजहरूमा बुझेँ गुणस्तरीय शिक्षाका लागि काम गरेर पढ्ने अवस्था रहेनछ। मैले पढाइका लागि धेरै विकल्पहरू खोजेँ। यस्तैमा मसँगै काम गर्ने महेशसँग मेरो चिनजान भयो। मभन्दा दुई वर्ष अघि डिबी परेर अमेरिका पुगेको ऊ तपाईँ जस्तै शालीन थियो। अत्यन्तै मेहनत पनि अनि सहयोगी। म
महेशले आफ्नो कामसँग सरोकार थियो। कामै नपरी कसैको चासो नलिए पनि अरूको मन र मान राख्न जान्ने मान्छे मैले अमेरिकामा ऊ मात्र देखेँ। कयौँ दिन मैले महेशको गाडीमा लिफ्ट लिएर काममा आउने जाने गरे पनि उसले मेरो बारेमा चासो लिएन। म आफैले चासो दिएर कुरा गरेपछि हामी अलि नजिक भयौँ। जति नजिक भए पनि उसले बाटोमा पर्ने मेरो अपार्टमेन्टमा आउने रहर कहिल्यै गरेन। हदै भएपछि एक दिन म नै उसको अपार्टमेन्टमा गएँ। मलाई फुर्सदै थियो, उसै कहाँ खाना खाएँ। त्यही बेला मैले उसलाई आफ्नो अमेरिकी शैक्षिक योग्यताको रहर सुनाएँ। रहर मात्र सुनाइन, त्यो पुरा गर्न नसक्ने आफ्नो बाध्यता पनि सुनाएँ। मैले नसोचेको भयो। महेशले मलाई शर्तसहित सहयोग गर्ने वचन दियो। उसको शर्त मेरा बाको जस्तै थियो। मेरो पहिलो सेमेस्टरको पढाइ राम्रो भए मात्र उसले मलाई अर्को सेमेस्टरको लागि खर्च दिने। मलाई त्यो शर्त मान्न केही समस्या भएन। बोर्डिङ पढ्न मैले बाको यस्तै शर्त स्वीकार गरेकी थिएँ जुन पुरा पनि भएको थियो। ममा सक्छु भन्ने हिम्मत थियो। मैले काम छोडेर ओक्लाहोमा सिटी युनिभर्सिटीमा भर्ना भएँ। कलेज सुरु भएपछि महेशसँग मेरो भेटघाट भएन। हरेक महिना उसले मेरो बैङ्क खातामा पैसा हालिदिन्थ्यो, तर ऊ न मलाई फोन गर्थ्यो न त भेट्न नै आउँथ्यो। पढाइमा व्यस्त भएकाले म पनि उसलाई भेट्न गइनँ। मैले भेटेको ऊ मात्र त्यस्तो एउटा पुरुष थियो जसका लागि म व्यक्तिगत स्वार्थ थिइनँ। किनभने अमेरिकी त अमेरिकी नै भइगए, त्यहाँ हुने नेपालीहरू पनि चिन्जान गर्न पाएको छैन, मोबाइल नम्बर मागिहाल्थे। तपाईँको फुर्सद भएसँगै कफी पिउन भन्न पनि भ्याउँथे। अलि अघि बढेर के भन्थे के। महेश भने मेरो पुरै आर्थिक जिम्मेवारी लिएर पनि मेरो व्यक्तिगत जिन्दगीप्रति पटक्कै चासो लिँदैन थियो। मैले फोन गर्दा पनि ऊ अरू कुरा नगरी पढाइ कस्तो छ, तिमीलाई खर्च पुगेको छ कि छैन भनेर सोध्थ्यो। पढाइमा चाहिँ सक्ने भन्दा धेरै गर, तर खर्चको कारण लाउन खाना दुःख नगर है भन्थ्यो। मैले अमेरिकामा मेरा लागि त्यसरी सहयोग गर्ने मान्छे भेटिएला भनेर सपनामा पनि सोचेको थिइनँ। महेशको सहयोग देखेर मलाई हजुरआमाको खुब याद आउँथ्यो, किनभने उहाँ भन्नुहुन्थ्यो, त आँट आँटेपछि तेरो इच्छा पुरा भएरै छोड्छ एक दिन। अमेरिकामा विवाहित पुरुषहरू पनि राम्री केटी देखे भने लाइन मारिहाल्थे। विवाह र सम्बन्ध विच्छेद कसैका लागि पनि ठुलो कुरै थिएन। बिहे इतरको सम्बन्ध पनि सामान्य रहेछ त्यता। मलाई पनि प्रायः पुरुषहरू कुनै न कुनै रूपमा प्रभावित गर्न खोज्थे। अविवाहित महेशलाई भने मेरो सपनाको मात्र चिन्ता थियो, ऊ मेरा लागि अझ बढी खटिरहेको थियो। महेशको आफ्नै आर्थिक जिम्मेवार पनि थियो, उसले आफ्नो लागि पनि खर्च जुटाउनु पर्थ्यो। नेपालमा भएका बा आमा र बहिनीको जिम्मेवारी त उसको लागि झन् महत्त्वपूर्ण थियो। तैपनि उसले कहिल्यै त्यो कुरा गरेन। उसको नियमित खर्चमाथि मेरो अपार्टमेन्टको भाडा, कलेजको फी, खाना खर्च, लाउने कपडा आदि थियो। म कपडा र कस्मेटिकमा खर्च गर्दिनँ भन्ने थाहा पाएर होला उसले कतिपटक मलाई न्याना कपडा र कस्मेटिक किनेर पठाइदिएको थियो। उसले मेरो ख्याल राखेको देखेर म धेरै पटक खुसीले पागल भएकी थिएँ। म महेशप्रति आभारी थिएँ, कृतज्ञ थिएँ। ती सबै कुरा व्यक्त गर्न म उसलाई भेट्न चाहन्थेँ, उसँग घन्टौँ कुरा गर्न चाहन्थेँ। तर ऊ जहिल्यै व्यस्त हुन्थ्यो, गर्नै पर्ने कुरा बाहेक अरू कुरा फोनमा पनि गर्दैन थियो। पढाइ अघि बढ्दै जाँदा मेरो कलेजको फी पनि बढ्न थाल्यो। नियमित खर्च जति नियन्त्रण गरे पनि बढ्न छोडेन। मेरो पढेको खर्चप्रति महेशले कहिल्यै गुनासो गरेन। उसले मेरो खातामा हाल्ने पैसा मेरो खर्च बढेकै हिसाबमा बढिरहेको थियो। उसले मेरा लागि उठाएको आर्थिक बोझ देखेर कहिलेकाहीँ मलाई डर लाग्थ्यो। मेरो मनोदशा बुझेर होला पछिल्लो समय ऊ पनि कहिलेकाहीँ मलाई फोन गर्थ्यो, राम्ररी पढ्न प्रेरित गर्थ्यो। त्यही भएर म उसका बारेमा आवश्यक भन्दा धेरै सोच्न थालेकी थिएँ। सोच्दा सोच्दै कहिलेकाहीँ म बहकिन्थेँ पनि, आफ्नो पढाइ सम्झेर फेरि आफैमाथि नियन्त्रण गर्दथेँ। पहिलो सेमेस्टरमा जस्तै दोस्रो सेमेस्टरमा पनि मैले टप गरेँ। त्यो कुरा महेशलाई फोनमा भन्न मनले मानेन। म महेशको अपार्टमेन्टमै पुगेँ। म पुग्दा महेश कामबाट फर्केको थिएन। ऊ राति ढिलोसम्म काम गर्छ भन्ने थाहा भएकाले म पनि ढिलै गएकी थिएँ। तैपनि ऊ आइसकेको रहेनछ। म उसको अपार्टमेन्टको बन्द ढोका बाहिर उसलाई कुरेर बसेँ, फोन गरिनँ। निकै ढिलो आइपुगेको महेशले एक्कासी मलाई त्यहाँ देखेर अचम्म माने, तिमी खबरै नगरी यति बेला किन आएकी, बाहिरै भन्नुपर्ने हो भने मैले फेरि पनि टप गरेँ भनेर सुनाउन आएकी। हातमा भएको चक्लेट मैले नदिए उसले समात्यो। चक्लेट खाँदै उसले निकै खुसी भएर मलाई बधाई दियो। रात क्रमशः बढ्दै थियो। मलाई कोठा फर्किन ढिलो भइसकेको थियो। के गर्ने होला भनी सोच्दै थिएँ म। ऊ पनि सायद यस्तै केही सोच्दै थियो। केही बेर दोधारमा उभिएको उसले मलाई ढोका खोलेर भित्र लग्यो। भित्र पसेपछि मलाई पहिला आएको भन्दा बेग्लै ठाउँमा पुगे जस्तो भयो। अस्तव्यस्त कोठा, छरपष्ट भएका सामान देख्दा थाहा हुन्थ्यो महेशको दैनिक कसरी बितिरहेको छ भन्ने। मैले सोधेँ, किन कोठा यति अस्तव्यस्त पारेको, तिमी आउली र सफा गरौली भनेर। महेशले वातावरण सामान्य बनाउने त्यसो भनेको थियो, तर उसका कुरा सुनेर म हाँस्न सकिनँ न त रुन नै सकेँ। ऊ काममा अत्यन्त व्यस्त छ भन्ने अनुमान गर्न मलाई गाह्रो भएन। महेशका लागि आफ्नो अवस्थाभन्दा मेरो सफलता महत्त्वपूर्ण थियो। सम्भवतः मेरा अभिभावकले पनि त्यो हदसम्मको जिम्मेवारी लिन सक्दैनथे। मलाई त्यहाँबाट फर्कन मन लागेन। म केही नभनी उसको कोठा मिलाउन थालेँ। उसले पनि केही भनेन, लुगा फेरेर सरासर भान्सामा पसेर खाना बनाउन थाल्यो। कोठामा धुन नभ्याएका कपडाहरू पनि थिए, सबै बटुलेर मेसिनमा हालिदिए। छरपष्ट भएका सामानहरू मिलाएँ, भ्याकुम गरेँ, कोठाको स्वरूप नै फेरियो। बल्ल म पहिलोपटक आएको कोठा जस्तो भयो। मैले कोठा मिलाइसक्दा उसले खाना बनाइसकेछ। म खाना खान भान्सामा पसेँ। मलाई अलि असजिलो भयो किनभने म पहिलोपटक यसरी कोही पुरुष कहाँ राति पाहुना लागेकी थिइनँ। महेशले पनि केही नभनी खाना पस्कियो। निकै मिठो खाना बनाएको रहेछ। खाना खाँदै गर्दा मेरो आँखा महेशमाथि परे। ऊ निकै दुब्लाएको थियो तर महेश आफ्नो शरीर मात्र होइन सब कुरा ठिक भएको देखाउन खोजिरहेको थियो। मेरो ध्यान उसको अवस्थामा भन्दा कुरामा केन्द्रित गर्न ऊ रमाइलो कुरा गरिरहेको थियो। उसले जस्तो कुरा गरे पनि उसको अनुहारको थकान लुक्न सकेको थिएन। उसको हालत देखेर मलाई खाँदा खाँदैको गाँस अड्किला जस्तो भयो। मैले त्यति मिठो खाना पनि निकै कष्टसँग खाएँ। खानापछि मैले भान्सा कोठा मिलाउन थालेँ। भान्सा पनि अस्त व्यस्त थियो। उसले कति दिनदेखि त्यो भान्सामा खान नपाएको कुरा हेर्दै थाहा हुन्थ्यो। मैले फ्रिज खोलेँ। स्यान्डविच, दुध, पानीको बोतल बाहेक केही फ्रोजन कुराहरू मात्रै थिए फ्रिजमा। म नआएको भए उसले आज पनि खाना नखाने रहेछ। मैले भान्साको डस्टबिनमा हेरेँ। त्यहाँ स्यान्डविचका ऱ्यापरहरू मात्रै थिए। सायद कामबाट थाकेर आएको ऊ खाना बनाउनुको साटो स्यान्डविच खाएर शुद्ध हो। त्यहाँको हालत देखेर मलाई एकदमै आत्मग्लानी भयो। मैले महेशलाई निकै दुःख दिएकी रहेछु भन्ने जस्तो लाग्यो। मेरो आँखा औबाना रहेनन्। भान्सा व्यवस्थित गरेर म महेश भएको कोठामा गएँ। ऊ कोही साथीसँग गाडी मागिरहेको थियो। उताको जवाफ सकारात्मक थिएन। मलाई देख्ने बित्तिकै उसले फोन राख्यो। महेश, तिम्रो गाडी खोइ त? शिला, मसँग गाडी छैन। गाडी छैन? किन, बनाउन दिएको होइन, बेचिदिएँ। किन नि? त्यत्तिकै मेरै खर्च धान्नको लागि गाडी बेचेको हुनुपर्छ भन्ने अड्कल गर्न मलाई गाह्रो भएन। मलाई उसको यस्तो अवस्था देखेर निकै दुःख लाग्यो। मैले सोधेँ, तिमीले किन यस्तो गरेको महेश? किन, के भएर तिमीले किन यस्तो हालत बनाएको? तिमी एक दिन आउने मान्छेले किन चिन्ता लिएको भन त? तिमीले चाहिँ मेरा लागि यति धेरै गरेका छौ अनि मैले यति कुरा पनि सुन्न नहुने? मैले खर्च घटाउन घर सफा गर्ने मान्छे राखिनँ, बाहिर अर्को काम थपेँ। त्यसैले सप्ताहन्तसम्म मेरो अवस्था यस्तै हुन्छ। अनि तिमी दुब्लाउनुको कारण नि? म दुब्लाएको देख्यौ तिमीले? तिमी पिर नगर, अलिकति तौल घटेर मेरो दैनिकीमा केही असर पर्दैन। यो त स्वास्थ्यको लागि फाइदैको कुरा हो नि, होइन र महेश? अब म पनि काम गर्छु। तिमीलाई पढ्न पुग्यो? कुरा त्यसो होइन महेश, के हो त? तिमी मेरो को हौ र मेरा लागि यति धेरै गरेको? तिमी नै भन न त, तिमी मेरी को थियौ र त्यति बेला मबाट त्यस्तो अपेक्षा राख्यौ? मसँग भन्ने कुरै थिएन। म चुप लागेँ। पहिला हामीले सँगै काम गर्दा महेशको गाडी थियो। आफ्नै गाडी हुँदा म आधा घन्टा चाँडो पुग्छु। आधा घन्टा चाँडो पुग्न पाए आधा घन्टा बढी आराम गर्न पाइन्छ भन्थ्यो। आज उसको काम बढेको छ, उसलाई बढी आराम चाहिएको थियो। यस्तो बेलामा उसले गाडी बेचेको थियो। मैले चुपचाप उसलाई हेरिबसेँ। अब मैले के गर्नुपर्छ भन्ने कुरा मेरो दिमागले सोच्नै सकेन। महेशले हिँड, म तिमीलाई मेट्रोमा पुऱ्याएर फर्कन्छु भन्यो। मैले म आज यहीँ बस्छु भने महेशले केही भनेन। बेडको तन्ना फेरिदियो। मलाई ह्याभ अ साउन्ड स्लिप भन्दै अर्को कोठामा गयो। म नसुतेर ऊ गएकै कोठामा पसेँ। उसलाई अप्ठ्यारो भएर हो वा के भएर हो, उसले मलाई सम्झाउँदै भन्यो, हेर शिला, मैले तिम्रो लागि मात्र यो सब गरेको होइन, तिमी बाहेक पनि मेरा जिम्मेवारीहरू छन्। त्यसैले तिमी मेरो बारेमा होइन आफ्नो सपनाका बारेमा सोच। उसै पनि तिम्रो लागि गर्नुपर्ने दिन पनि त अब धेरै छैन महेश। मेरो सपना पुरा भएपछि तिमीले के पाउँछौ भन त? तिमीलाई गरेको सहयोग मेरो व्यापार हो र तिमी सफल भयो भने त्यो मेरो मेहनतको पनि सफलता हो नि, होइन? महेशको कुरा सुनेर म स्तब्ध भएँ। उसको अनुहारमा न पीडा थियो न निराशा। मलाई उसको यो हदसम्मको सहनशीलताको राज जान्ने मन भयो। मैले उसको मन बुझ्न भने, महेश, यदि मैले तिम्रो गुण बिर्सेँ भने तिम्रो मन रुन्छ होला नि। शिला, मैले तिम्रो कुरा बुझिनँ। यदि तिमी मसँगको सम्बन्धलाई लिएर त्यसो भनिरहेकी छौ भने सुन, जसलाई आँसुको महत्त्व थाहा छैन उसका लागि किन रुनु? फेरि आँसुको महत्त्व थाहा हुनेले रुनै दिँदैन। उसको कुरा सुनेपछि मैले भन्न बाँकी केही रहेन। त्यसैले भन्नै पर्ने एउटा कुरा सिधै भनिदिएँ, महेश, अब म पनि काम गर्छु। यदि तिमी मलाई काम नगर भन्छौ भने तिम्रा दुईमध्ये एउटा कोठा मलाई देऊ। के भने कि तिमीले? महेश, मेरो कुरालाई गलत नबुझ। तिम्रो अवस्था नदेख्दा पनि मलाई मेरो बढ्दो खर्चका कारण अप्ठ्यारो लागिरहेको थियो। कि मलाई अब यहाँ बस्न देऊ, कि म पनि केही काम गर्दछु। म तिमीलाई अरू दुःख दिन चाहन्न महेश। तिमीलाई तिम्रै ठाउँमा बस्दा चाहिँ के हुन्छ? मेरो अपार्टमेन्टको भाडा बच्छ, मेरो भान्साको खर्च बच्छ। म यहाँ भएँ भने तिमीले कामबाट फर्किने बित्तिकै घरको खाना खाएर आराम गर्न पाउँछौ। महेशले मेरो आशय बुझ्यो। उसको अनुहारमा अलिकति भए पनि खुसी देखियो। उसले मुस्कुराउँदै भन्यो, तिमी यहाँ बसेर पनि उसै गरी पढ्छौ भने आऊ, तर पढाइ बिग्रियो भने म तिमीलाई एक मिनट पनि यहाँ बस्न दिन नि। मलाई के चाहियो र? मैले उसको अर्को शर्त पनि स्वीकार गरेँ। भोलिपल्टै मैले आफ्नो अपार्टमेन्ट छोडेँ। खर्च बचत भएपछि महेशले फेरि गाडी किन्यो। उसलाई खाना बनाउने, घरको सफाई गर्ने चिन्ता पनि भएन। मलाई पनि निकै राहत मिल्यो। हामी दुवैको तनाव सकिएकाले हाम्रो दैनिक सहज भयो। हामी सँगै बसेपछि मेरो पढाइ झन् राम्रो भयो। मैले तेस्रो सेमिस्टरमा पनि टप गरेँ। महेशलाई त्यो खुसी सरप्राइजका रूपमा दिने मन थियो। त्यसैले म उसलाई केही नभनी अपार्टमेन्टमा फर्केँ। अपार्टमेन्टमा फर्कदा त म आफैले सरप्राइज पाएँ। म यसले जन्मदिनको शुभकामना र सफलताका लागि बधाईसहित मलाई महँगो घडी राखिदिएर काममा गएको रहेछ। हरेक कुरालाई फरक तरिकाले सोच्ने उसको क्षमता देखेर म पुलकित भएँ। त्यसो त म उसँग नबस्दा पनि उसले मेरो जन्मदिन पारेर मलाई केही न केही पठाएकै हुन्थ्यो। रहँदा बस्दा वरिपरिका सबैले हाम्रो जोडीको प्रशंसा गर्न थाले। मलाई पनि खै किन हो त्यस्तो प्रशंसा मन पर्न थाल्यो। खासमा उनीहरू हामीलाई दम्पतिकै रूपमा हेर्थे। मेरो उमेर पुगेकी थियो। बिना नाता सम्बन्ध सहयोग गर्ने महेश मेरा लागि योग्य नभए अरू को हुन सक्थ्यो र त्यसमाथि उसको खराब बानी केही थिएन। म आफैले महेशसँग बिहेको कुरा गरेँ। बिहेलाई शारीरिक या भावनात्मक आवश्यकता भन्दा परिस्थितिको उपजका रूपमा लिन हामी दुवैलाई समय लागेन। हामीले लिएको निर्णय सही भयो। बिहेपछि पनि मेरो पढाइ केही फरक आएन। त्यसपछि पनि मैले कुनै सेमेस्टरमा दोस्रो हुनु परेन। पढाइ सकिँदा नसकिँदै शिक्षित जन्मियो। पढाइ नसकुन्जेलसम्म पनि काम गरिनँ र पढाइसकेपछि पनि केही समय शिक्षितका लागि भनेर काम नगरेपछि त्यति बेलासम्म म यसले सुख दुःख गरेर घर किनिसकेको थियो। अब त हाम्रो घर थियो, छोरो थियो, नयाँ गाडी थियो। त्योभन्दा बढी त मसँग आफूलाई भन्दा धेरै माया गर्ने मेरो लोग्ने महेश थियो। म आफूलाई संसारको सबैभन्दा भाग्यमानी ठान्न थालेकी थिएँ। हुन पनि हाम्रो जोडी अमेरिकामा भएका नेपाली समाजका लागि ईर्ष्या लाग्दो जोडी थियो। त्यति बेला मसँग जे थियो त्यो संसारका कमै भाग्यमानीसँग मात्र थियो होला। शिक्षित ब्रेक इयरमा जान थाल्यो। त्यही बेला मैले अमेरिकाकै प्रसिद्ध आइटी कम्पनी एसेन्चरमा जागिर पाएँ। मेरो अफिस ओक्लाहा सिटीमा थियो। त्यो जागिर इज्जतका हिसाबले प्रतिष्ठित त थियो नै, आम्दानीका हिसाबले पनि आकर्षक थियो। म यसले छ महिना मेहनत गरेर कमाउने पैसा म एकै महिनामा पाउँथेँ। दुवैजनाको कमाइले आर्थिक पक्ष सबल भएपछि हाम्रो खुसीको उजाइ मात्र बढेन, त्यसमा हाँगा पनि थपियो। केही समयपछि मेरो टेक्सासको डल्लासमा सरुवा भयो। हामीले पहिलाको घर बेचेर मेरो अफिस नजिक डल्लासमा सुविधा सम्पन्न घर किन्यौँ। त्यति बेलासम्म शिक्षित स्कुल जान थालिसकेको थियो। हामी नयाँ ठाउँमा उच्च वर्गका नेपाली र अमेरिकीको सङ्गतमा थियौँ। मेरो कमाइ र पदले पनि म त्यहाँका मान्छेहरूको सरोकारको विषय थिएँ। सरोकारले सम्बन्धको दायरा पनि बढाउने नै भयो। यही बढेको दायराले हामीलाई एउटा माहौलमा लग्यो। उच्च वर्गको सङ्गतले महेशलाई खासै प्रभाव पारेन, किनभने उसलाई अरूभन्दा आफ्नो सरकार महत्त्वपूर्ण थियो। मलाई भने त्यहाँको वातावरणले बिस्तारै प्रभावित गर्न थालिसकेको थियो। थाहै नपाई ममा आधुनिकताको भूत चढ्न थाल्यो। आधुनिकताको भूतले मेरो सोचमाथि पर्दा हाल्न थाल्यो। त्यसपछि मेरो जीवनमा मैले भेटेको सहयोगी र करुण भावना भएको एकमात्र मान्छे महेशलाई मैले पुरानो सोचको पर्यायका रूपमा देख्न थालेँ। म जे पाएँ त्यही लाउनु मन पराउँथेँ। महेशले पुरुष भएर पनि हात नलगाएको हुस्की पिउँथेँ। म घरमा हप्तै पछि पार्टी हुन थालेको थियो। घरैमा पार्टी गर्नुको कारण म महेशलाई पनि आफू जस्तै आधुनिक बनाउन चाहन्थेँ, तर मैले सोचे जस्तो भएन। महेशले मेरो आशय बुझ्नुभन्दा पटक पटक मलाई सचेत गराए। मेरो जिद्दी पन्त जन्मजात नै थियो, त्यसैले मैले महेशको कुरा कहिल्यै सुनिनँ। मैले महेशलाई त सुनिनँ नै, छोरालाई पनि ध्यान दिन छाडिदिएँ। अति नै भएपछि महेशले मलाई फुर्सद निकालेर सम्झाए। शिला, हामी आजभन्दा अघि खुसी थिएनौँ। मसँग जवाफ थिएन, किनभने हामी पहिला सानो घर र सीमित आम्दानीमा पनि निकै खुसी थियौँ। आज ठुलो घर, धेरै आम्दानी भएर पनि हाम्रो खुसी सागुरिँदै गएको थियो। तर त्यति बेला मलाई त्यस्तो महसुस भएन। मलाई महेश आफ्नो लोग्नेभन्दा पनि बढी अवरोध लाग्न थाल्यो। आपसमा सुरु भएको मनमुटाव विद्रोहमा रूपान्तरित भयो। उसले बारम्बार सम्झाउन थालेपछि मलाई कति साथीसँग आएको बेलामा पनि भाषण छाट्ने हो कि भन्ने डर लाग्न थाल्यो। मैले सप्ताहन्तको पार्टी घरमा गर्न छाडिदिएँ। त्यो पार्टी अब घर बाहिर होटल रेस्टुरेन्टमा हुन थाल्यो। त्यति बेला पनि महेश मलाई सम्झाइ नै रहेको थियो, तर मलाई महेशको केही कुरा पनि स्वीकार्य थिएन। एकातिर मैले मेरो कुरा सही हो भनेर महेशलाई बुझाउने आधार पाइनँ भने अर्कोतिर उसको आशय सही थियो भनेर बुझ्ने कोसिस पनि गरिनँ। मेरा आधुनिक महिला मित्रहरूले पनि मलाई गलत कुरामै प्रेरित गरिरहे। त्यसपछि मैले घरको चौघेरा तोडिदिएँ। विवाहित स्त्रीको धर्म निर्वाह गर्नु जरुरी भएन मेरा लागि। सुरु सुरुमा त म आधा रातमै भए पनि एनकेन घरमै पुग्थेँ। पछि रात रातभर पार्टीमा हराउन थालेँ। महेशलाई मेरो भन्दा पनि शिक्षितको चिन्ता थियो, किनकि बच्चाका लागि बाबुले आमाको भूमिका निभाउन सम्भव थिएन। आमाले बाबु आमा दुवैको भूमिका निर्वाह गर्न सम्भव हुन्छ भन्ने कुरा मैले कहिल्यै सोचिनँ। मेरो सङ्गतले नै मलाई त्यस्तो कुरा सोच्न दिएन। म त्यस्ता कुरामा आँखा चिम्लिँदै गएँ। मेरा साथीहरू आफ्नो लोग्नेका बारेमा यस्ता यस्ता कुरा गर्थे कि मलाई आफ्नो भाग्य देखेर धिक्कार लाग्थ्यो। महेशले पटक पटक शान्तसँग ती कुराहरू सही होइनन्, तिनीहरूले आफ्नो अनुभव होइन अपेक्षा सेयर गरेर तिमीलाई बर्बाद पार्न खोजिरहेका छन्। तिमीले यी सबै कुराहरू बुझ्नुपर्छ शिला भनेर सम्झाउँथ्यो मलाई। तर म उसका कुरा बुझ्ने कोसिसै गर्दिनथेँ। उसका कुरा सुनेर म झन बिच्किन्थेँ। वास्तवमा महेशले देखाएको बाटो नै सही थियो, तर मैले सही देखिनँ। म कति गलित थिएँ भने मलाई उसँग सम्बन्ध बनाइराख्न मनै भएन। म परपुरुषको सङ्गतमा पुगिसकेकी थिएँ। नपुगु पनि किन, महेश धरतीको यथार्थ भन्थ्यो, परपुरुषहरू स्वर्गको सपना देखाउँथे। महेश आनन्दमय भोलिको कुरा गर्थे, परपुरुषहरू रङ्गीन आजमै बाँच्नुपर्छ भन्थे। आधुनिकताको रङमा घुलेर म पुरै परिवर्तन भएँ। कुनै बेला मेरा लागि महापुरुषको स्थानमा विराजमान महेशको अनुहारसम्म हेर्न छाडिदिएँ मैले। म परपुरुषसँग लागेको मसले थाहा थियो। खासमा उसलाई थाहा होस् भन्ने मेरो चाहना नै थियो, तर ऊ छोराको भविष्य सम्झेर चुप थियो। उसको मौनताले मलाई ज्यादतिको टाकुरामा पुगेको पत्तै भएन। यसरी म आफ्नै तालमा लागिरहेँ। मेरो सङ्गतमा रहेका महिलाहरू आफ्नो लोग्नेलाई थाङ्नामा सुताएका अनेक कथा सुनाउँथे। पार्टीहरूमा परपुरुषको अँगालोमा बेरिएर आफ्नो लोग्नेलाई म अफिसको काममा व्यस्त छु भन्दथे। यस्तो बहानामा केवल स्वास्नीको धर्म निभाउने कुरा मात्रै बन्दथ्यो। आदर्श लोग्नेको गफ दिनेहरूको कुरा आफ्नो विगतप्रतिको पछुतो लुकाउने बहाना मात्रै थियो। तर मलाई आफ्नो घमण्ड बाहेक त्यस्तो केही कुरा थाहा थिएन, थाहा पाउनुपर्छ भन्ने पनि लागेन। यस्तो कुरामा दिमाग खर्च गरेर हुने पनि केही थिएन। म परपुरुषको सङ्गतलाई पूर्ण मनोरञ्जनका रूपमा लिन थालेकी थिएँ। एक दिन नसामा रहेकी म बाटोमै परपुरुषसँग भेटिएँ। अमेरिकी कानुनअनुसार मैले सार्वजनिक ठाउँमा अश्लील काम गरेको ठहरियो। मलाई त्यति बेला लज्जाबोध भयो। पहिलोपटक आफूले अपराध गरेको महसुस भयो। त्यहाँको प्रहरीले अभिभावकको जिम्मामा मात्र छोड्ने रहेछ, तर म यसलाई बोलाएर घर फर्किने हिम्मत थिएन ममा। एकजना उद्धारकर्ता आएर मेरो जिम्मा लियो, म छुटेँ। तर ममा कुनै हीनता बोध भएन, म केही नभए जसरी घर फर्किएँ।
म बाटो बिराएको यात्री हुँ, मसँग हिँड्ने कोसिस नगर। म विषय बिसको तलाउ, म विषय बिसको तलाउ, म भित्र डुब्ने कोसिस नगर। म बाटो बिराएको यात्री हुँ। थाहा छ अब तिम्रो जिन्दगीमा आँसुको वर्षा हुनेछ। पल पल तड्पी तिम्रो त्यो मुटु, मलाई सम्झेर रुनेछ। थाहा छ अब तिम्रो जिन्दगीमा आँसुको वर्षा हुनेछ। पल पल तड्पी तिम्रो त्यो मुटु, मलाई सम्झेर रुनेछ। तर तिमीले मन बारेर मलाई निकाली जानु, विषालु होला यो मेरो याद सबै पखाली जानु। सालो होला यो मेरो याद सबै पखाली जानु। म युद्ध हारेको सिपाही हुँ, मलाई पछ्याउने कोसिस नगर। म विषय बिसको तलाउ, म विषय बिसको तलाउ, म भित्र डुब्ने कोसिस नगर।
उपन्यासकार सुमन घिमिरेको उपन्यास मौनताको पाँचौँ अंशको वाचन पृष्ठ 101 सकिएको छ। तपाईँलाई लक्ष्मी घिमिरेको उपन्यास वाचन र उपन्यास कस्तो लागिरहेको छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ 03 विजय एफएम 101.6 गैंडाकोट नवलप्रासीमा। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी साता 6 अंश लिएर उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना प्रविधिका क्षितिजसँगै लक्ष्मी घिमिरे र सौभाग्य लक्ष्मी बिदा हुन्छौँ। शुभरात्रि।
यात्रा सकिँदैछ मेरो, जिन्दगी दिने ओखतीको मात्रा सकिँदैछ मेरो। लैजाऊ कहाँ तिमीलाई। यात्रा सकिदैछ मेरो जिन्दगी दिने ओखतीको मात्र सकिदैछ मेरो चाहन मर्न तिम्रो नजरमा बाँधेर झुटहरू मेरो खुनमा दौडिरहेछन् मृत्युका दूतहरू मेरो खुनमा दौडिरहेछन् मृत्युका दूतहरू म सुवास हराएको फूल हुँ मलाई सजाउने कोसिस नगर म बिसै बिसको तलाउ म बिसै बिसको तलाउ म भित्र डुब्ने कोसिस नगर म बाटो बिराएको यात्री हुँ